नमस्कार, फ्रिडम चौतारी पडकास्टको 71 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी विश्वव्यापी रूपमा फैलिएको नोभेल कोरोना भाइरस अर्थात् कोभिड 19 को बारेमा चर्चा गर्दैछौ। नोभेल कोरोना भाइरसलाई लिएर यति बेला विश्वव्यापी रूपमा विभिन्न आशंका र अन्योलहरू उत्पन्न भइरहेको छ। एसिया र अफ्रिका मात्रै होइन, युरोप र अमेरिकामा पनि यसको असर देखिन थालेको छ। यसका विभिन्न प्रभावका बारेमा पनि छलफल भइ नै रहेको छ। यिनै विषयलाई लिएर आजको कान्तिपुर दैनिक र न्याय पत्रिकामा विभिन्न लेखहरू छापिएका छन्। कान्तिपुर दैनिकमा नेपाल कति कोरोना संवेदनशील भन्ने शीर्षकमा अङ्गराज तिमल सिन्हाले र नयाँ पत्रिका दैनिकमा विदेशी लेखक केन्ट सेप्कोविचले कोरोना मृत्यु दर दक्षिण कोरिया र इटलीमा किन फरक भन्ने शीर्षकमा लेख्नु भएको महत्वपूर्ण विचारहरूलाई प्रस्तुत गर्दैछौ। कान्तिपुर दैनिकमा अङ्गराज तिमल सिन्हा लेख्नुहुन्छ, सुरुमा चीनको मात्र समस्या देखिएको नोभेल कोरोना भाइरसको विश्वव्यापी फैलावटले यसको प्रभावकारी रोकथाम कसरी गर्ने, यसले अर्थतन्त्रमा पार्ने असर कसरी कम गर्ने जस्ता बहस निम्त्याएको छ। विकासशील देशको त कुरै छोडौं, संकटका बेला यथाशीघ्र राज्यका संरचना प्रभावकारी रूपले परिचालन गर्न सक्ने क्षमता नभए कोरोना महामारी वा अरू कुनै दैवी विपत्ति धान्न सरकारलाई गाह्रो हुने यथार्थ अमेरिकादेखि इटली, स्पेन, फ्रान्स, जर्मनी र बेलायत जस्ता सम्पन्न देशसम्मको अनुभवले देखाउँछ। सन् 2003 फैलिएको सार्स भाइरसबाट सिकेर आपत धान्ने बलियो संरचना बनाएका ताइवान र सिङ्गापुर अनि कोरोना संक्रमण 2-4 दिनमै ह्वात्तै बढे पनि महामारी नियन्त्रण गर्न सफल दक्षिण कोरियाले विश्वलाई ठूलो शिक्षा दिएका छन्। चीनले सुरुमा सूचना लुकाएको र लापरवाही गरेको आरोप लागे पनि त्यति धेरै जनसङ्ख्या भएको देशले छोटो समयमा प्रभावकारी नियन्त्रण गर्न सक्नु सराहनीय छ। सुरुका दिनमा चीनको महामारी हेरिबसेका धेरै देशमा अहिले आफ्ना सिमाना बन्द गर्ने होड चलेको छ। यद्यपि यी देशमा यस अगाडि नै कोरोना फैलिसकेको छ। उसो त प्रख्यात समाजशास्त्री जेरी डायमन्डले गन्स जम्स एन्ड स्टिल किताबमा इतिहासका विभिन्न कालखण्डमा कुनै सभ्यता फस्टाउनु त कुनै सभ्यता नष्ट हुनुको एउटा कारण भाइरस जस्ता किटाणुको फैलावट र यसले समाज विशेषलाई पार्ने असर पनि हुन्छ भन्नु साँचो हो कि जस्तो देखिएको छ। यद्यपि विगतमा प्लेग जस्ता रोगले लाखौँ मान्छे मर्नु परे पनि 21 शताब्दीको प्रविधि, विज्ञान अनि चेतनामा हासिल भएको उल्लेख्य उपलब्धिका कारण अहिले त्यस्तो ठूलो मानवीय क्षति हुने देखिँदैन। अर्कातिर विश्व यातायात, पर्यटन र व्यापार आदिले जेलिएका कारण पूर्ण रूपले सिमाना बन्द गर्न सकिने अवस्था पनि छैन। युरोप, उत्तर अमेरिका, अफ्रिका लगायतका महादेशमा कोरोनाको महामारी भर्खरै सुरु भएको छ। विभिन्न इपिडेमियोलोजिकल मोडेलहरूले यी देशको जनसङ्ख्याको 40-70% संक्रमण हुन सक्ने देखाएको छ र भविष्यमा के हुने भन्नेबारे 3 अड्कलबाजी गरिएको छ। पहिलो, खोप अर्थात् भ्याक्सिन वा प्रभावकारी इलाजको आविष्कार नहुन्जेल यो समस्या विश्वमा रहिरहनेछ। दोस्रो, गर्मी लागेपछि रुगाखोकी र अरू रोग जस्तै यो निष्क्रिय हुँदै जानेछ। तेस्रो, गर्मीमा निष्क्रिय भए पनि अर्को जाडोयाम लाग्दा फेरि फर्किनेछ। ठूलो महामारी देखिएको देशमा या त जाँच राम्रो छ या महामारी नै धेरै फैलिएको छ। जस्तो कि चीन र इटलीपछि तेस्रो नम्बरमा रहेको दक्षिण कोरियाले एकै दिनमा 10,000 जतिको कोरोनाको परीक्षण गरिरहेको छ। सिङ्गापुरले त हरेक दिन 50,00,000 जनसङ्ख्याको शरीरको तापक्रमको निगरानी मात्र गरेको छैन, विमानस्थलदेखि सिमानासम्मकै कोरोनाको परीक्षण गरिरहेको छ। कोरोनाको कहरले विश्वमा कति क्षति पुर्याउला भन्ने कुरा भविष्यले बताउला। तर सापेक्षित रूपमा अहिले यसको फैलावट रोक्न सफल भएका देशहरूबाट नेपालले सिक्न जरुरी छ। ताइवानमा अहिलेसम्म 59 कोरोना देखिएको र 1 मात्र मृत्यु भएको छ भने 200 बढीमा संक्रमित देखिएको सिङ्गापुरमा अहिलेसम्म 1 पनि मृत्यु भएको छैन। चीनमा कोरोना देखिने बित्तिकै सिङ्गापुर र ताइवानले आफ्नो आपतकालीन संरचना र मन्त्रीस्तरीय समन्वय समिति सक्रिय बनाए। ताइवानले त कोरोनाबारे बुझ्न एउटा टिम नै चीन पठायो भने चीनमा कोरोना फैले लगत्त यात्रामा प्रतिबन्ध लगाउने, चीनबाट आएकालाई क्वारेन्टाइन गर्ने र फेस मास्कको निर्यातमा रोक लगाउने काम गर्यो। समयमा यात्रामा रोक लगाउनु चान्चुने कुरा थिएन, किनभने लाखौँ मान्छे हरेक महिना चीन र ताइवान बीच यात्रा गर्दछन्। एक महिनामा 5,000 भन्दा बढी चीन जाने फ्लाइटहरू छन्। कोरोनाको रोकथाम र नियन्त्रणका लागि सिङ्गापुरले केही नीति अप्नाएको छ। पहिलो, अफवाह, बजार हल्ला र गलत सूचना प्रवाह गरेर समाजमा आतंक र त्रास फैलाउने काम रोक्न र समग्र समाजको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले हरेक दिन दुईचोटि नयाँ केस, सरकारको तयारी र सचेतनाबारे वेबसाइट र टेक्स्ट म्यासेज मार्फत नागरिकलाई सुसूचित गर्ने, अफवाह र सोधिएका प्रश्नको तथ्य र प्रमाणका आधारित जवाफ दिने गरेको छ। दोस्रो, विश्व र आफ्नो देशभित्रको अवस्था अनि सरकारले लिएको नीतिको प्रभावकारिता र गर्नुपर्ने नयाँ कामबारे छलफल गर्न हरेक दुई दिनमा मन्त्रीस्तरीय बैठक राखेर छलफल गर्ने गरेको छ। तेस्रो, समुदायको निगरानी बढाउने ताकि निमोनियादेखि रुगाखोकीसम्म र 38 डिग्री माथिको शरीरको तापक्रम भएका सबैको कोरोनाको परीक्षण गर्न सकियोस्। यसका लागि सबै सरकारी र निजी अस्पतालमा कोरोनाको परीक्षण हुने प्रबन्ध मिलाउने, ठुलो समूहमा हुने भेटघाट तथा स्कुलका खेलकुददेखि अन्य कार्यक्रमसम्म रोक्ने, हरेक कार्यालयका कर्मचारीलाई आलोपालो घरैबाट काम गर्न लगाउने, भिड घटाउन कार्यालय समयभन्दा बाहिर यात्रा प्रोत्साहन गर्ने र हरेक रेल स्टेसन, कार्यालय र रेस्टुरेन्टमा ह्यान्ड सेनिटाइजर व्यवस्थाका अलावा हरेक व्यक्तिको तापक्रम मापन गर्ने। चौथो, समुदायमा कोरोना फैलिन रोक्न संक्रमितलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्ने र उक्त बिरामीको सम्पर्कमा आएकाहरू पत्ता लगाई परीक्षण गरेर निगरानीमा राख्ने। पाँचौँ, आफ्नो सीमामा कडाईका साथ रोकथाम लागू गर्ने, जस्तो कि कोरोना धेरै देखिएका देशका नागरिकलाई सिङ्गापुर आउन प्रतिबन्ध लगाइएको छ भने आफ्ना नागरिक यी देशबाट फर्केपछि अनिवार्य रूपले 14 दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको छ। विमानबाट उर्लिने बित्तिकै शरीरको तापक्रम मात्र जाँच्ने नभएर शङ्का लागेकालाई विमानस्थलमै कोरोनाको चेक गरेर 2-3 घन्टामै परिणाम बताउने र कोरोना भए एम्बुलेन्समा राखेर सिधै आइसोलेसन वार्डमा पुर्याई उपचार गर्ने गरिन्छ। सरुवा रोग सम्बन्धी सिङ्गापुरको कानुनले विदेशी र स्वदेशीलाई सरुवा रोगको निशुल्क उपचार गराउने गर्छ, तर ढाटेर अर्को देशबाट उपचारका लागि आउनेलाई उपचारको पैसा तिराउने र जरिवाना पनि गर्ने गर्छ। कोरोनाका कारण सबैभन्दा खराब अवस्था आए अस्पतालमा कति आइसोलेसन बेड चाहिने, बेडले धान्न नसके युवा र तन्देरीलाई घरमै बसाएर उपचार गर्ने अनि बुढो उमेरका साना केटाकेटी अनि पहिलेदेखि नै स्वास्थ्य समस्या भएकालाई अस्पतालमा प्राथमिकता दिने दूरदृष्टि सिङ्गापुरले राखेको छ। कोरोना रोकथाम र उपचार सम्बन्धी नेपालको संरचना हेर्दा नीतिगत निर्णयहरू ढिला आएको, सक्ने जति समन्वय गर्न नसकिएको, जनतामा कोरोना सम्बन्धी अफवाह फैलिएको र विश्वभरि बढ्दै गएको समस्याको परिवेशमा विभिन्न परिदृश्यमा के गर्ने भन्ने तयारीको कमी छ। सार्कका सरकार प्रमुख स्तरीय भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना छैन भनेर आश्वस्त पार्न खोजेको देखिन्छ। पशुपतिनाथको कृपाले नेपालमा अरू देशमा जस्तै कोरोना नदेखिएको भए पनि निकै कम भएकाले नदेखिएको हुनसक्छ अनि आगामी दिनमा विदेशबाट फर्किनेहरूबाट संक्रमण बढ्न सक्छ। नेपाल फर्केकाहरूको विमानस्थलमा परीक्षण व्यवस्था वा अस्पतालमा परीक्षण हुन्जेल आइसोलेसनको नीति छैन। स्मरणीय छ, धेरै युवा युवतीमा कोरोनाको लक्षण प्रत्यक्ष देखिँदैन। नेपाल फर्किँदा आफ्नो घरमा आइसोलेसनमा रहन भनिए पनि हामी कहाँ प्रायः संयुक्त परिवारको चलन भएकाले घरभित्रै संक्रमण फैलिने अवस्था आउनेछ। एक अर्कामा कति दूरी रहने बारे समाजलाई सुसूचित गराउन जरुरी छ। प्रधानमन्त्रीकै नाममा विभिन्न विज्ञसहितको राष्ट्रिय समिति बनाएर हरेक 2-3 दिनमा कोरोनाको अवस्था र तयारीबारे जनतालाई सुसूचित गर्न सकिए समाजमा व्याप्त भएको वातावरणलाई सम्बोधन गर्न सकिने र अरू देशमा जस्तै सरकार प्रमुखले नै सम्बोधन गर्दा सरकारप्रतिको विश्वास बढ्नेछ। अरू देशले बुढो पुस्तालाई, नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन मस्जिद, चर्च र मन्दिर जान रोक लगाएका छन्। नेपालका मन्दिरमा पनि भिडभाड घटाउन अत्यन्तै जरुरी छ। अस्पताल, विमानस्थल, यातायात सेवा, सरसफाई आदि क्षेत्रमा काम गर्नेहरूमा बढी संक्रमणको खतरा हुने भएकाले सतर्कता बढाउन जरुरी छ। आइसोलेसन वार्डबाट संक्रमण डाक्टर, नर्स र अरू बिरामीमा सर्न नदिने धेरै सतर्कता चाहिन्छ। नेपालमा भेन्टिलेटर सहित धेरै मेडिकल उपकरणको अभाव छ। एकैचोटि धेरैजनालाई आइसियूमा राख्नुपर्ने अवस्था आए नेपालको संरचनाले धान्नै नसकिने देखिन्छ। अहिले नेपालको ध्यान कोरोनाको रोकथाममा छ। कोरोनाको कहर कम भएपछि कसरी नेपालको अर्थतन्त्र माथि उठाउने भन्ने बारेको बहस पनि त्यति सुनिँदैन। धेरै समाजशास्त्रीका अनुसार नेपालको अर्थतन्त्रमा कोरोनाको असर यसअघिको नाकाबन्दी वा भूकम्पले पारे भन्दा ठूलो हुन सक्छ। अर्थतन्त्रमा कोरोनाको असरलाई लिएर अमेरिकादेखि युरोपियली समुदायसम्म, ताइवानदेखि अस्ट्रेलियासम्म, चीनदेखि भारतसम्म, जापानदेखि सिङ्गापुरसम्मले मौद्रिक र वित्तीय साधनको प्रयोग गरेर विभिन्न खाले नीतिहरूको घोषणा गर्ने होडबाजी चलेको छ। ब्याजदर कम गर्नेदेखि करछुट दिनेसम्म प्रत्यक्ष असर परेका क्षेत्रलाई सहुलियत दिनेदेखि आम्दानी गुमाएका कामदारलाई राहत दिनेसम्म प्याकेज ल्याएर आफ्नो अर्थतन्त्रलाई कोरोनाको कहरबाट उकास्ने तयारीमा छन् ती देशहरू। हाम्रो अर्थतन्त्र धेरै हिसाबले भारतीय निर्भर भएकोले विश्वको अर्थतन्त्रका कारण नेपालमा आउने झड्कालाई भारतको अर्थतन्त्रले कसुन अर्थात् प्रतिरक्षा प्रणालीका रूपमा काम गर्ने गर्छ भनिन्छ। तर यसपालि चौतर्फी असर पर्ने देखिन्छ। होटेल, रेस्टुरेन्ट, यातायात, पर्यटनमा त प्रत्यक्ष असर पर्ने नै भयो। यो अवस्था महसुस गर्नु परे बन्द हुँदै गएको हवाई सेवा र 15% पनि अकुप्यान्सी नभएका होटललाई हेरे हुन्छ। तर चीन र भारत दुवैतिरको आयात र निर्यातमा कमी आए राजस्व सङ्कलनका अलावा देशको उत्पादन घट्ने नै भयो। डलरको भाव बढेर यसै पनि नेपालको निर्यातमा असर परेको छ। विदेशी मुद्रा सञ्चितमा आउने कमी वा विश्व बजारमा आएको मन्दीले खाद्य पदार्थ लगायतका अत्यावश्यक वस्तुको अभाव हुने परिस्थिति पनि आउन सक्छ। आर्थिक मन्दीका कारण उद्योगी र व्यापारीहरूले बैंकको कर्जा तिर्न नसक्ने अवस्था आए वित्तीय क्षेत्रमा सङ्कट आउन सक्छ। वैदेशिक रोजगारीमा रोकावट, नेपालमा रेमिट्यान्स आउने देशहरूको अर्थतन्त्रमा आएको मन्दी, भ्रमणमा लागेको रोग र विदेशमा बस्ने नेपालीले सङ्कटका बेला आफ्नो सामाजिक सुरक्षाका लागि पैसा जम्मा गर्दा रेमिट्यान्स घट्न सक्ने देखिन्छ। सेवा क्षेत्र र रेमिट्यान्सले धेरै मात्रामा धानेको नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको उत्पादन आगामी 4-5 महिनामा घट्दै जाँदा वा रेमिट्यान्सको मात्रामा 20% कमी आउँदा आर्थिक र वित्तीय स्थायित्व खलबलिने छ भने विश्व मन्दीले नेपालको आर्थिक वृद्धि फेरि 2-4% झरे हाम्रो विकास र समृद्धि धेरै पछाडि धकेलिनेछ। समग्रमा के भने अर्थ मन्त्रालय, राष्ट्र बैङ्क र राष्ट्रिय योजना आयोगले विभिन्न सिनारियोको विस्तृत अध्ययन गरेर अहिलेदेखि नै कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरलाई न्यूनीकरण गर्न कस्तो खालको राहत प्याकेज ल्याउने भन्ने बारे सोच्न आवश्यक छ। त्यस्तै कोरोनाको मृत्युदर दक्षिण कोरिया र इटालीमा किन फरक भन्ने शीर्षकमा केन्ट सेप्कोविचको नेपाली अनुवादलाई नयाँ पत्रिकाले स्थान दिएको छ। केन्ट सेप्कोविच लेख्नुहुन्छ, COVID-19 महामारी झन डरलाग्दो बन्दै गएको छ। अमेरिकाले COVID-19 संक्रमण परीक्षण विस्तारमा जोड दिएको छ। परीक्षण क्षमता विस्तारले संक्रमण विस्तारलाई नियन्त्रण गर्ने मान्यता त छँदैछ, तर धेरै विज्ञको चासो चाहिँ संक्रमित भइसकेकालाई कसरी बचाउन सकिन्छ भन्ने नै हो। यसका लागि दक्षिण कोरिया र इटाली बीच तुलनात्मक अध्ययन गर्न सकिन्छ, किनकि यी दुई अत्याधिक संक्रमित भएका मुलुक हुन्। 8 मार्चसम्ममा कोरियामा मात्र प्रत्येक 10 लाखमा 3,992 कोरोना परीक्षण गरिएको छ। यद्यपि यी संक्रमितको मृत्युदर एकदम न्यून अर्थात् 0.6% मात्र छ। त्यहाँ जम्मा 66 संक्रमितको मृत्यु भएको छ। त्यसको ठिक विपरीत इटालीका प्रत्येक 10 लाखमा 826 संक्रमण परीक्षण गरिएको छ। त्यहाँ संक्रमितको मृत्युदर दक्षिण कोरियाको भन्दा 10 गुणा बढी छ। कोरोना संक्रमणबाट 1,000 भन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै अमेरिकामा अस्पताल र क्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ। यी संक्रमण भए नभएको परीक्षण गर्न चाहन्छन्, तर अधिकांशलाई परीक्षण सुविधा नभएको वा परीक्षण गर्नुपर्ने मापदण्डमा नपरेको भन्दै फर्काउने गरिएको छ। त्यसैले धेरैले भन्दैछन् कोरोना परीक्षण नपाएरै हामी मर्ने भयौँ। तर हामी स्पष्ट हुनुपर्छ कि धेरैभन्दा धेरै परीक्षण गरिएमा अन्यलाई संक्रमित हुनबाट बचाउन सकिन्छ। सुरुमै बिरामीको पहिचान हुन्छ, एन्टिबायोटिक दिएर निको पार्न सकिन्छ। संक्रमण भइसकेको लामो समयपछि मर्नुको विकल्प रहँदैन। कोरोना भाइरसको खास उपचार छैन, यसले बिस्तारै फोक्सोलाई संक्रमण गरेर बिरामीको ज्यान लिन्छ। अन्य थुप्रै संक्रमणले फोक्सो खराब गर्छन् जसको उपचार पहिलेदेखि हुँदै आएको छ। आइसियु विशेषज्ञले यसलाई सहज रूपमा उपचार गर्दछन्। किन इटलीमा भन्दा दक्षिण कोरियामा मृत्युदर एकदम न्यून भयो त? जतिसक्दो धेरै परीक्षणले सुरुवाती चरणमै संक्रमितको पहिचान हुन्छ र उपचार सहज हुने गर्छ। त्यसै गरी संक्रमितको उमेर र खानपान जस्ता विषयले पनि भाइरसको असर निर्धारण गरेको हुन्छ। अहिले अमेरिका कोरोना भाइरस परीक्षणमा पछि परिरहेको छ, त्यसैले अस्तव्यस्त भिडभाडबाट छानी छानी परीक्षण गर्नु अर्को टाउको दुखाइको विषय हुन सक्छ। सन् 2015 राष्ट्रसङ्घको रिपोर्ट अनुसार इटलीको कुल जनसङ्ख्याको 28.6% 60 वर्षमाथिका छन्। यो जापानमा अर्थात् 33% छाडेर विश्वकै दोस्रो ठूलो वृद्ध जनसङ्ख्या हो। दक्षिण कोरियामा भने मात्र 18.5% 60 वर्षमाथिका छन्। यो भनेको विश्वकै 53 वरियता हो। उमेरले पनि कोरोना भाइरस संक्रमितको मृत्युदरलाई प्रभावित पारेको छ। इटलीमा कुल 1000 संक्रमितको मृत्यु हुँदा 90% मृतक 70 वर्षमाथिका छन्। यसको ठिक उल्टो कोरियामा अधिकांश संक्रमित कम उमेर समूहका छन्। कुल संक्रमितको 20% मात्र 60 वर्षमाथिका छन्। 30% संक्रमित त 20 वर्षे उमेर समूहका मात्र छन्। महिला पुरुषमा COVID-19 संक्रमण 50-50% हाराहारीमा छ, तर महिला पुरुषको मृत्युदर भने फरक छ। चिनको तथ्याङ्क अनुसार त्यहाँ संक्रमित मध्ये पुरुषको मृत्युदर 4.7% छ भने महिलाको 2.8% मात्र छ। यो पनि कोरियाको न्यून मृत्युदरको अर्को कारण हुन सक्छ। त्यहाँ संक्रमित मध्ये महिलाको संख्या 6.2% छ। त्यसै गरी धुम्रपान पनि अर्को कारण हो। इटालीमा 24% र दक्षिण कोरियामा 27%ले धुम्रपान गर्छन्, तर इटालीमा 28% पुरुष र 20% महिलाले धुम्रपान गर्छन् भने कोरियामा 50% पुरुष र मात्र 5% महिलाले धुम्रपान गर्छन्। कोरियाका संक्रमित मुख्यतया युवा उमेरका धुम्रपान नगर्ने महिला छन्। यसको ठिक उल्टो इटलीमा मुख्यतया वृद्ध तथा वयोवृद्ध संक्रमित छन्, जसमा अधिकांश धुम्रपान गर्छन्। यी आधारभूत तथ्याङ्कले उच्च संक्रमण भएका यी दुई मुलुकको मृत्युदरको कारण आकलन गर्न सहयोग पुर्याउँछ। यसले अमेरिकालाई पनि कसरी संक्रमणसँग लड्ने र मृत्युदर घटाउने रणनीति बनाउन सघाउँदछ। के भइरहेको छ भनेर थाहा पाउन पनि प्रत्येक दिनको संक्रमण र मृत्युदरको उमेर तथा लिङ्ग समूहको अध्ययन गर्नुपर्दछ। प्रभावकारी परीक्षणको अभाव हुनु भनेको अमेरिकाको अर्को असफलता हो। यसले COVID-19 अर्थात् नोभेल कोरोना भाइरस अझ फैलाउनेछ। यो बुझ्नुपर्छ कि संक्रमितलाई बचाउनु नितान्त अर्को पाटो हो। यसका लागि ठूलो लगानी, पर्याप्त तालिम र दक्ष जनशक्ति चाहिन्छ। द कोरिया र इटलीको अनुभवका आधारमा आइसोलेसन विशेषज्ञ, समाजशास्त्री, आइसियु विशेषज्ञ र अन्य विज्ञको सल्लाह र सहयोगमा विशेष संयन्त्र निर्माण गर्नुपर्दछ र तत्कालै उपचारमा लाग्नुपर्दछ। लेखक सेपकोविच न्युयोर्कका संक्रमण नियन्त्रण विशेषज्ञ हुन्। तपाईँलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660-01-020-22 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।